यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि पर्सि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढ़ीमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच छलफल जारी। नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा संवाद समूह परिचालन। र तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी मानिस प्रभावित। समाचार अब विस्तारमा। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यमलाल कडेलले हिजो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभयो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई यही साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। 40 सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका 15, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र अन्य 1-1 जना सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेशसभाको बैठक यही साउन 14 गते बिहिबार दिउँसो 3 बजे बस्ने भएको छ। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको मागबारे सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता जारी छ। प्रधानमन्त्री वरेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहितको टोलीले वार्ता गरिरहेको छ। डाक्टर केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उहाँका प्रतिनिधि डाक्टर अमृत जैशी र पवन थापा संग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। पहिलो चरणमा डाक्टर केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्ष अनुसार डाक्टर केसीसँग थप वार्ता हुने उहाँले बताउनुभयो। डाक्टर केसी विभिन्न 5 बुधे माग राखेर गत बिहिबारदेखि अनसनमा हुनुहुन्छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको छ। डाक्टर केसीले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाँझिने गरी भएका नियम विपरीतका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजी लगायतको माग गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामा सागु जिरी सड़कको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुडे चरीकोट सड़क खिम्ती आयोजना स्थलमा तामाकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामाकोशीको पुल, जिरी खरीढुङ्गा स्थित ओरिएन्ट म्याग्नेसाइट लगायतको स्थलगत अनुगमन गर्नुभयो। आज चरीकोटमा भएको छलफलका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुडे चरीकोट सड़क स्तरोन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकाले अब कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने र सड़क स्तर उन्नतिका लागि नयाँ ढंगले अघि बढ़ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्माण व्यवसायहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसाय मैत्री बनाइएकाले काम नभए कानून अनुसार कार्यवाही हुने बताउनुभयो। लगातारको वर्षापछि आएको पहिरोका कारण नागमा गमगढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा हिजो बिहान आएको ठूलो पहिरोका कारण नागमा गमगढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। पहिरोका कारण सड़क अवरूद्ध हुँदा मुगु आवत जावत गर्ने सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानून बमोजिम कड़ा कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले यही साउन 8 गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। मध्य प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नभएकाले अपेक्षा अनुसार धान रोपाई हुन सकेको छैन। पर्याप्त सिंचाई सुविधा नभएकाले मधेसका 50% किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
वर्षे नै त यहाँ पानीको त्यो बोरिङमा त आधी चल्ती तब नै दुखै दुख है, समस्या है।
उहाँ हुनुहुन्थ्यो महोत्तरीका सोनमा गाउँपालिकाका अगुवा किसान राम किशोर यादव। मध्य प्रदेशका जिल्लाहरूमा यसपटक पर्याप्त मात्रामा वर्षा नभएका कारणले अपेक्षा अनुसारको धान रोपाई हुन सकेको छैन। धान उत्पादनको दृष्टिकोणले मध्य प्रदेश अग्रणी प्रदेश भए पनि अहिले पनि 50% भन्दा बढी किसानहरू आकाशे पानीको भरमा खेती गर्नका लागि विवश रहेका छन्। वर्ष पर्याप्त पानी नपरेका कारणले खेती गर्नमा निकै समस्या भइरहेको बताउँदै धनुषाको नगराइन नगरपालिकाका किसान रामनाथ महतो।
बोरिङमा पानी हालेपछि 10 मिनट मात्रै पानी टिक्छ, खेती गर्नको लागि धेरै परेशानी छ, जोत्नको लागि ट्रेक्टरमा फसिसक्यो, पानी छैन, समस्या छ।
अर्का किसान महेन्द्र मल्ल खतवेले वर्षा पर्याप्त नभएको र खेतमा विद्युतीकरण नभएका कारणले खेतीमा निकै समस्या भएको बताउनु
भयो। लाइनको चलते हम सब बिजुलीको चलते गिरफ्तार छ। 500 लिटर मट्टी तेल भेटि सके, मल भी टाइम पे नै भेटी है। किसान एहन कमजोर खेती है कि तो लोग 4 किलो 5 किलो कठा किसान खाइ छिटे।
गत वर्ष मध्य प्रदेशमा धान रोपाईमा समस्या भएका कारणले 13,53,968.5 मेट्रिक टन धान मात्र उत्पादन भएको थियो। मध्य प्रदेशका जिल्लाहरूमा धान खेती हुने 3,82,433 हेक्टर मध्ये यस वर्ष बिहिबारसम्ममा 3,580.35 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादव।
प्राप्त तथ्याङ्क हेर्दाखेरि लगभग 78% जति रोपाई भइसकेको अवस्था छ। मध्य प्रदेशको पश्चिमी जिल्लाहरू बारापोसा रोतरतिर रोपाई पनि राम्रै भएको छ, पानी पनि पर्या हो। महोत्तरी धनुषातिर अलिकति पानी कम परेको हिसाबले रोपाई पनि कम भएको छ।
वर्षभरि राम्रो सिंचाई भएको खण्डमा मध्य प्रदेशमा धानको उत्पादन 3 गुणाले वृद्धि गर्न सक्ने विज्ञहरूले जानकारी दिँदै आउनु भएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन वातावरण कृषि जल जंगल र जमीनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। धनुषाको धनुषाधाम नगरपालिका स्थित सब डिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षारोपण कार्यक्रममा उहाँले वन र पर्यावरणको संरक्षण बिना मानव अस्तित्व नै संकटमा पर्ने भएकाले प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। मन्त्री चौधरीले सड़क पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि वन जल जमीन र वातावरण संरक्षणसँगै समग्र विकासमा जोड़ दिनुपर्ने धारणा राख्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दवाब दिन स्थानीय तहका जनप्रतिनिधिसँग आज काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। सभापति थापाले पार्टी एकताका लागि दबाव अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभयो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउन 2 सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल 1-2 दिनभित्र बन्ने जानकारी दिनुभयो। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा संवाद समूह परिचालन गरिएको छ। झापाको काकरभिट्टा, मोरङको रानी, पर्साको बीरगंज, रूपन्देहीको डण्डा, बाँकेको जमुनाहा, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 टोली आजदेखि परिचालन गरिएको हो। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गत हप्तादेखि शुरू भएको भीषण डढेलोका कारण युरोपभर 3,30,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। डढेलोका कारण विशेष गरी स्पेन र फ्रान्स प्रभावित भएको छ। दक्षिण पश्चिम फ्रान्समा फैलिएको डढेलोका कारण आज थप 55,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको संख्या 2,50,000 नागेको छ। आगो वाइन उत्पादनका लागि प्रसिद्ध शहर बोर्दो नजिक पुग्दै गएको अधिकारीले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री सोडिङ वाग्लेले अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फ्राकिलो बनाउन प्रवासमा रहेका नेपालीहरूको हातेमालो आवश्यक भएको बताउनुभयो। सरकारले बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व बजेटको वितरणमा नयाँ शुरूआत तथा लगानीका नयाँ सम्भावनाका क्षेत्र खुला गरेको भन्दै अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा गरेको बताउनुभयो। नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै अर्थमन्त्री वाग्लेले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह समेत गर्नुभयो। सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले गैर आवासीय नेपालीहरूले त्यसमा लगानी गरी लाभ लिन समेत आग्रह गर्नुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले धान चामलको आयातलाई प्रतिस्थापन गर्नका लागि चैते धानको उत्पादनमा जोड़ दिनु आवश्यक भएको बताउनु भएको छ। कृषि मन्त्री चौधरीले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा रहेको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र हरदीनाथमा आयोजना गरिएको कार्यक्रममा धानको उत्पादन बढ़ाउनका लागि कम पानीमा अत्यधिक उत्पादन हुने चैते धानको नयाँ जातको अनुसन्धानमा जोड़ दिन कृषि वैज्ञानिकहरूलाई आग्रह गर्नुभयो। कृषि मन्त्री चौधरीले जलवायु परिवर्तनका कारणले वर्षा कम हुने गरेको र मधेसमा सिंचाईको अभाव देखिएकोले सुक्खामा समेत अधिक फल्ने धानको जातको विकासमा कृषि वैज्ञानिकहरूले थप मेहनत गर्नु आवश्यक भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र हरदीनाथका निमित्त कार्यालय प्रमुख कृषि वैज्ञानिक डाक्टर काशीनाथ चिलुवालले कम स्रोत र साधनका बीचमा धानबाली अनुसन्धान केन्द्रले नयाँ नयाँ जातको धानको अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो। बाँकीको नेपालगंजमा शेयर बजारमा लगानी गर्न आकर्षण बढ्दै जाँदा करिब 45,000 लगानीकर्ताले अनलाइन कारोबार प्रणालीमा टीएमएस खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानी कर्ताको सहभागिता उल्लेख्य रूपमा बढ़ेको छ। इम्पेरियल सेक्युरिटी कम्पनी लिमिटेड नेपालगंजका प्रमुख उदय अधिकारीले नेपालगंजमा टीएमएस प्रयोगकर्ता बढ़ेको बताउनुभयो। बाँकेमा हालसम्म 62,796 जनाले हितग्राही डिम्याट खाता खोलेका छन्। नेपालगंजमा हाल 3 ब्रोकर कम्पनीहरू मार्फत शेयरको किनबेचको कारोबार हुँदै आएको छ।
पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा च्याम्पियनशीपमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना सकिएको छ। आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। नेपाल बंगलादेशसँग 25-18, 19-25, 25-21, 23-25, 11-15 पराजित भएको हो। नेपाल यसअघि पहिलो खेलमा कजाकिस्तान, दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा आयोजक पाकिस्तानसँग हारेको थियो। जुलाई 29 तारीकसम्म हुने च्याम्पियनशीपमा पाकिस्तान पाकिस्तान सहित नेपाल, काजिकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन्। राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष चार टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाल खेलकुद पत्रकार मंच गण्डकीले गत वैशाखमा आयोजना गरेको दशौं रारा पोखरा स्पोर्ट्स अवार्डबाट 34,75,000 रूपियाँ आमदानी गर्न सफल भएको छ। मंचले आइतबार पोखरामा आयोजना गरेको आयव्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा अवार्ड सम्पन्न गर्न उक्त रकम आमदानी हुँदा 7,71,000 रूपियाँ बचत भएको मंचले जनाएको छ। गत वैशाख 31 गते सम्पन्न दशौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी 27,04,500 रूपियाँ खर्च भएको मंचका कोषाध्यक्ष विमल तिवारीले बताउनुभयो। रारा तयारी चाउचाउले उक्त अवार्डको मुख्य प्रायोजन गरेको थियो। फिफा विश्वकप 2026 उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलकिपर भोजिना चिलीको कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 वर्षीय भोजिना पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै पनि क्लब बिनै विश्वकप खेल्न गएका थिए, तर उनले विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिचेको थियो। अब मौसम। आज राति बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि पर्सि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढ़ीमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच छलफल जारी। नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन र तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढ़ी मानिस प्रभावित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।